अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।
सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र मोबाइल एप सीआईएनबाट पनि सुन्न सकिन्छ। नेपालमा लगानी बढ़ाउन अर्थमन्त्रीद्वारा अमेरिकी व्यवसायीलाई आग्रह। गण्डकी प्रदेश सभाको बैठक बोलाएकोमा नेपाली कांग्रेसको आपत्ति। दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्रलाई नियन्त्रणमा लिन प्रहरी परिचालन।
हामी पुलिसहरू लगेर बाटोमा ब्लक गर्न खोज्दा उहाँहरू जबरजस्ती गर्ने क्रममा पुलिसले 27 राउन्ड ग्यास फायर र 7 राउन्ड हवाई फायर अनि लाठीचार्ज गरेर स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ।
पाठ्यक्रम विकास केन्द्रले स्वीकृत बिना विदेशी पुस्तक अध्ययन गराउने विद्यालयलाई कार्यवाही गर्ने। गोर्खा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निशुल्क स्वास्थ्य बीमा गरिदिने।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूको एक कक्षाको अभिभावकको निम्ति निशुल्क बिमा गर्ने हो। यसलाई चाहिँ हामीले आगामी 17 बाट चाहिँ सेसन 5 कक्षासम्म पुर्याउने नीति राखेका छौँ।
बझाङ लगायतका सुदूरपश्चिम भर नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा प्रभावित। भारतको लोकसभा निर्वाचनका कारण भारतसँग सीमा जोड़िएका सुदूरपश्चिम प्रदेशका सीमा नाका बन्द। 32 लाख बालबालिकालाई भोलि र पर्सि भिटामिन ए खुवाइने।
5 वर्ष मुनिका सम्पूर्ण करिब 32 लाख बालबालिकाहरूलाई खुवाउने कार्यक्रम छ। यसै गरी त्यो सँगसँगै 1 देखि 5 वर्षसम्मका बालबालिकाहरूलाई जुकाको औषधि पनि खुवाउने सँगसँगै खुवाउने कार्यक्रम छ।
र एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
उपभोक्ता अधिकारको हनन मुख्यतया स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात, खाद्यान्न, बिजुली, पानी, संचार क्षेत्रमा भइरहेको छ। त्यसको कारण उपभोक्ताले सहेर मौन बसिदिनु नै पनि ठूलो हो। झण्डै 70% साक्षरता रहेको देशमा कुल जनसंख्याको 16% जनसंख्या राजधानीमा बसोबास गर्दछ। यहीबाट उपभोक्ता ठग्न शुरू हुन्छ, तर सबै मौन। राजधानी र शहरवासी सबै ले यसको विरोध गर्न सक्नुपर्दछ। उपभोक्ता सचेत भएनन् भने उपभोक्ता ठगिने क्रम रोकिने छैन। अब खबर लक्ष्मण कार्कीबाट।
सरकारले भोलि र पर्सी 5 वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ। वार्षिक कार्यक्रम अन्तर्गत भोलि र पर्सी गरी 32 लाख बालबालिकालाई भिटामिन ए र झण्डै 29 लाखलाई जुकाको औषधि खुवाउन लागि स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागको पोषण शाखाका प्रमुख लीला विक्रम थापाले भिटामिन ए क्याप्सूल 6 महिनादेखि 5 वर्षसम्मका तथा जुकाको औषधि 1 वर्षदेखि 5 वर्षसम्मका बालबालिकालाई खुवाइने सीआईएन बताउनुभयो।
6 महिनादेखि 5 वर्ष मुनिका सम्पूर्ण करिब 32 लाख बालबालिकाहरूलाई खुवाउने कार्यक्रम छ। यसै गरी त्यो सँगसँगै 1 देखि 5 वर्षसम्मका बालबालिकाहरूलाई जुकाको औषधि पनि खुवाउने सँगसँगै खुवाउने कार्यक्रम छ। र यो वर्ष चाहिँ यो वैशाख महिना चाहिँ खोज र खोपाऊ भन्ने जुन अभियान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महासंघले राखेको एउटा अभियान हो। त्यो अभियानमा भिटामिन ए खान आएका बालबालिकालाई हाम्रा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले सोधेर यदि नियमित खोप बच्चालाई छुटेको छ भने नजिकैको स्वास्थ्य संस्थामा गएर लगाउनुहोस् भनेर उहाँहरूलाई त्यो पनि एउटा सल्लाह दिनुहुन्छ। र त्यो अनुरूप देशभरिका सबै स्वास्थ्य संस्थामा पनि नियमित छुटेको खोप लगाउने पनि यो व्यवस्था भएको कुरा म यहाँ जानकारी गराउन चाहन्छु।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता र कुपोषणको जोखिम कम गर्न सरकारले 2050 सालदेखि भिटामिन ए को क्याप्सूल र 2056 सालदेखि जुकाको औषधि नियमित रूपमा खुवाउँदै आएको छ। गोर्खा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ। विद्यालय भर्ना अभियान चलिरहेका बेला नगरपालिकाले नगरपालिकाभित्र एक कक्षामा सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई भर्ना गराउने अभिभावकको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको हो। नागरिकको शिक्षा र स्वास्थ्य दुवैलाई फाइदा पुग्ने गरी यो निर्णय गरिएको गोर्खा नगरपालिकाका मेयर कृष्ण बहादुर राणा मगरले सीआईएनसँग बताउनुभयो।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूको एक कक्षाको अभिभावकको निम्ति निशुल्क बिमा गर्ने हो। अब यसलाई चाहिँ हामीले आगामी सत्रबाट चाहिँ सकेसम्म 5 कक्षासम्म पुर्याउने नीति राखेका छौँ। खास गरिकन चाहिँ अहिले सामुदायिक विद्यालयमा चाहिँ आधारभूत जनताको गरिब जनताको बच्चाहरू पढ्छ कि धेरै जस्तो त्यस्तो देखिरहेको छ। त्यो कारणले गर्दाखेरि एउटा त सामुदायिक विद्यालयमा भर्नाको निम्ति पनि चाहिँ यसलाई सपोर्ट गर्ने कुरा भयो। अर्को आधारभूत जनताहरू जो चाहिँ एकदम न्यून स्तरको जनताहरू छ उनीहरूलाई चाहिँ स्वास्थ्य सुविधा पनि हुने भयो कि स्वास्थ्य र शिक्षा दुइटैलाई बल पुग्ने गरी यो कार्यक्रम अगाडि बढायो।
यो कार्यक्रम कार्यान्वयन गर्न चालू आर्थिक वर्षका लागि नगरपालिकाले 10 लाख रूपियाँ बजेट छुट्याएको र नपुगे थप रकमको व्यवस्थापन गरिने उहाँले बताउनुभयो। यसैबीच पाठ्यक्रम विकास केन्द्रले स्वीकृति बिना विदेशी पुस्तक अध्ययन गराउने विद्यालयलाई कार्यवाही गर्ने भएको छ। केन्द्रले कानूनी व्यवस्था विपरीत पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्य पुस्तक तथा विदेशी पाठ्य पुस्तक प्रयोग नगर्न नगराउन सबै विद्यालय र अभिभावकलाई अनुरोध गर्दै यसको अनुगमन गर्न स्थानीय सरकार र शिक्षा विकास तथा समन्वय इकाईहरूलाई भनेको छ। अनुगमनमा कानून विपरीत पाठ्य पुस्तक प्रयोग गरेको पाइएमा नियमानुसार कार्यवाही गर्न पनि केन्द्रले आग्रह गरेको छ। सरकारले नेपालमा लगानी बढ़ाउन अमेरिकाका व्यवसायीलाई आग्रह गरेको छ। अमेरिकी चेम्बर अफ कमर्सका पदाधिकारीसँग अमेरिकाको राजधानी वाशिङटन डीसीमा भएको अन्तर्क्रियामा अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो। विश्वका दुई उदीयमान आर्थिक केन्द्र भारत र चीनलाई जोड्न सक्ने एक मात्रै देश नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि यो उपयुक्त गन्तव्य भएको उहाँले बताउनुभयो। नेपालमा मुख्य गरी ऊर्जा पर्यटन कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको उल्लेख गर्दै उहाँले सरकारले निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने नीति लिएको र निर्यातमा प्रोत्साहन तथा लचिलो कर नीतिका कारण सजिलै मुनाफा लैजान सकिने भएकाले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य रहेको बताउनुभयो। यो वैशाख 16 र 17 गते उदीयमान नेपाल भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिएको र त्यस अघि नै सरकारले लगानी प्रतिकूल ठानिएका झण्डै 1 दर्जन कानून संशोधन गर्न लागेकाले पनि विदेशी लगानीकर्ताहरूका लागि थप सहज हुने बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। गण्डकी प्रदेश सभाको बैठक बोलाइएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। गण्डकी प्रदेशका प्रमुख दिल्लीराज भट्टले वैशाख 7 गते दिउँसो 3 बजे बस्ने गरी प्रदेश सभाको अधिवेशन आह्वान गरेपछि कांग्रेसले त्यसप्रति आपत्ति जनाएको हो। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेले मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै आफूले दायर गरेको रिट सर्वोच्चमा विचाराधीन रहेका बेला प्रदेश सभाको अधिवेशन बोलाउनु गलत र आपत्तिजनक भएको बताउनु भएको छ। गण्डकीमा सभामुखको समेत समर्थन मुख्यमन्त्री नियुक्त गरिएपछि पाण्डेले त्यस विरूद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई मुद्दाको टुंगो नलाग्दासम्म कुनै पनि दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिँदै वैशाख 10 गतेका लागि पेशी तोकेको छ। तर त्यसअघि नै विश्वासको मत लिने गरी मुख्यमन्त्री खगराज अधिकारीले तयारी गरेको र प्रदेश प्रमुखले त्यसै अनुसार अधिवेशन बोलाएकोमा कांग्रेसले आपत्ति जनाएको हो। यसैबीच नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा प्रदेश सभाका आफ्ना संसदीय दलका नेता दीर्घ सोडारीलाई अघि बढ़ाउने भएको छ। काठमाडौँमा आज बसेको सचिवालय बैठकले सोडारीलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। दुई समूहबीच विवाद भएपछि विराटनगरको रानीक क्षेत्रमा आज तनाव भएको छ। रामनवमीको अवसरमा एउटा समूहले निकालेको र्यालीलाई विराटनगर 15 अर्को समूहले अवरोध गरेपछि शुरू भएको विवाद बढ़दै गएपछि रानीक क्षेत्रमा केही घण्टा तनाव भएको थियो। प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरी अहिले स्थितिलाई पूर्णतया नियन्त्रणमा लिइसकेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले सीआईएनसँग बताउनुभयो।
4 बजेतिर रामनवमीको उपलक्ष्यमा हिन्दूहरूको र्याली निक्लेर परिक्रमा गर्ने क्रममा मुस्लिम बस्तीभित्र पनि छिर्न खोज्दा हाम्रा पुलिसहरू त्यो गल्लीमा गएर अवरोध अथवा त्यहाँ छिर्नु हुँदैन भन्ने पो अस्ति सुनसरीको घटनाले गर्दा प्रतिकारका लागि उहाँहरू पनि तयारी भएको अवस्था हुँदा त्यहाँ नछिर्नुहोस् त्यो गल्लीमा, त्यो गल्लीमा नछिरी पनि उहाँहरूको डेस्टिनेसनमा पुग्न सकिन्छ भन्ने थियो र त्यसका लागि चाहिँ नि हामी पुलिसहरू लगेर त्यो बाटोमा ब्लक गर्न खोज्दा पुलिसमाथि नै बल उहाँहरू जबरजस्ती गर्ने क्रममा पुलिसलाई जबरजस्ती गर्ने क्रममा पुलिसले 27 राउन्ड ग्यास फायर र 7 राउन्ड हवाई फायर अनि लाठीचार्ज गरेर स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ। अहिले स्थिति सामान्य छ। 5-6 जना पुलिस घाइते भए सामान्य घाइते उपचारपछि अफिस फर्किसकेका छन्।
भारतसँग सिमाना जोडिएका सुदूरपश्चिम प्रदेशका नाका बन्द गरिएको छ। बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डा चौकी र ब्रह्मदेव नाका आउँदो शुक्रबार साँझ 7 बजेसम्मका लागि बन्द गरिएको हो। सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएका भारतका चम्पावत र उत्तराखण्डमा पर्सी लोकसभाको चुनाव हुन लागेकाले सीमा नाका बन्द गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। बझाङ लगायत सुदूरपश्चिमभरि नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ। बर्दियाको भुरीगाउँ र लम्कीको बीचमा फाइबर काटिएकाले सुदूरपश्चिममा आज दिउँसोबाट नेपाल टेलिकमका सबै सेवा प्रभावित भएको नेपाल टेलिकमको लम्की शाखाका प्रमुख रामबहादुर नेगीले जानकारी दिनुभएको छ। समस्या समाधानका लागि प्राविधिक समूह खटिएको तर समाधानका लागि अझै कति समय लाग्छ भन्ने यकिन हुन नसकेको उहाँले बताउनु भएको बझाङको रेडियो जय पृथ्वीले खबर पठाएको छ। साझा खबरमा अब एउटा विदेशको खबर। रूसको क्षेपास्त्र आक्रमणमा परेर 14 जना युक्रेनी नागरिकको मृत्यु भएको युक्रेनले दावी गरेको छ। युक्रेनको चिर्निभमा भएको रूसी आक्रमणमा परेर 14 जनाको मृत्यु भएको र 60 जना भन्दा धेरै घाइते भएको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यसैबीच युक्रेनसँगको युद्धमा अहिलेसम्म 50,000 भन्दा धेरै रूसी सैनिक मारिएको बीबीसीले दावी गरेको छ। बीबीसीको रूसी सेवा, रूसी स्वतन्त्र संचार माध्यम मिडिया जोना र केही स्वयंसेवकहरूको तथ्याङ्क संकलन र विश्लेषणबाट युक्रेनमा अहिलेसम्म 50,000 भन्दा बढ़ी रूसी सैनिक मारिएको पुष्टि भएको बीबीसीले जनाएको हो। युद्धको पहिलो वर्षको तुलनामा दोस्रो वर्षमा 25% धेरै रूसी सेना मारिएको पनि समाचारमा उल्लेख गरिएको छ। युद्धमा युक्रेनतर्फ पनि ठूलो मानवीय क्षति भए पनि आधिकारिक रूपमा तथ्याङ्क भने अध्यावधिक गरिएको छैन। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले केही समय अघि 31,000 युक्रेनी सेना मारिएको बताए पनि अमेरिकी गुप्तचर निकायहरूले भने यो संख्या अझै धेरै रहेको दावी गर्दै आएका छन्। रूस र युक्रेनबीच युद्ध चलेको 25 महिना नागिसकेको छ। र खेल खबरमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। ओमानको अल अमरातमा आज भएको खेलमा साउदी अरबलाई 6 विकेटले हराउँदै नेपाल समूह एमा अपराजित एवं समूह विजेता बनेको हो। नेपालले यसअघि मलेसिया, कतार र हङकङलाई हराएको थियो। साउदीले दिएको 8 ओभरमा 74 रन बनाउनुपर्ने लक्ष्य नेपालले 4 बल बाँकी छँदै मात्रै 4 विकेट गुमाएर भेटाएको हो। नेपालको सेमी फाइनल वैशाख 7 गते र फाइनल वैशाख 9 गते हुनेछ। प्रतियोगिताको उपाधि जित्ने टोलीले सन् 2025 हुने एसिया कप खेल्नेछ भने सेमी फाइनल पुगेका बाँकी 3 टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्। र आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स खेल्दैछन्। अहमदाबादमा अहिले केही बेरमा शुरू हुने खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि गुजरातले पहिले ब्याटिङ गर्ने भएको छ। तालिकामा गुजरात 6ौं र दिल्ली 9ौं स्थानमा रहेका छन्।
नेपालको मौलिकता झल्काउने लोकदोरी पछिल्लो समय ओझेलमा पर्दै
पहिला जस्तो गाउँठाउँमा रोदी बस्ने चलनहरू लोप हुँदै जानु र दोस्रो कुरो हाम्रो देशमा पनि विदेशी संस्कृतिहरू भित्रिनु।
लोकदोरीको उर्वर क्षेत्र मध्येको एक म्याग्दीमा पनि प्रत्यक्ष लोकदोरी गाउने क्रम घट्यो। रिपोर्टसँगै विद्यालय भर्ना भएका आधा जति विद्यार्थीले विद्यालय छोड्नुको कारण एकजना शिक्षाविदसँगको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
बाल बालिकालाई धेरै तातो पानीले नुहाइदिँदा वा धेरै तातो तेल शरीरमा लगाइदिँदा वा तातो इँटा तातो खरानीले सेक्न खोज्दा पोलेका घटनाहरू प्रशस्तै भेटिन्छन्।
हट वाटर ब्याग प्रयोग गर्दा थिचिएर फुट्न गई तातो पानी शरीरमा परी जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो पोलेको घाउमा 20 मिनटसम्म सफा पानी हाल्नुपर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नुपर्छ र घाइतेलाई सकभर छिटो अस्पताल पुर्याउनुपर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवन जल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल युके र बीभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
गर्मीयामको शुरूआतसँगै वनमा आगलागी भइरहेको देख्नुभयो भने एक्लै वा सीमित संख्याका नागरिक मात्रै निभाउन शुरू नगर्नुहोस्।
यस बारेमा वन समूहका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायसँग सरसल्लाह गर्नुहोस् र मिलेर आगो निभाउन जानुहोस्।
आगो निभाउन जाँदा नाइलन वा पोलिस्टरका लुगा नलगाउनुहोस्। के कस्ता सामग्री लैजाने भन्ने बारेमा पहिले नै छलफल गर्नुहोस्।
आगलागी भइरहेको स्थान, हावाको गति, मौसमी अवस्थाको विश्लेषण गर्नुहोस् र सुरक्षित स्थानतर्फ जानु परे उपयुक्त बाटो पनि निश्चित गर्नुहोस्।
आगलागी भइरहेको स्थान भन्दा 10 वा 15 मिटर वरपर स्याउला, सोतर, सुकेका हाँगा लगायत जम्मा गर्नुहोस्। यसरी अग्निरेखा बन्दा आगो अरू ठाउँमा फैलिन पाउँदैन।
दिउँसो वा त्यसपछिको समय भन्दा पनि बिहान पखको समयमा आगलागी निभाउने गरी योजना बनाउनुहोस्।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको मौलिकता झल्काउने लोकदोहोरी पछिल्लो समय ओझेलमा पर्दै गएको छ। रेकर्ड भएका गीतमा रमाउने क्रम बढेसँगै प्रत्यक्ष लोकदोहोरी हराउँदै गएको हो। लोकदोहोरीको उर्वर क्षेत्र मध्येको एक म्याग्दीमा पनि प्रत्यक्ष लोकदोहोरी गाउने क्रम घटेको छ।
अग्रज कलाकार धनकुमारी थापालाई हिजो आजका मेला महोत्सव पर्व र उत्सव खल्लो लाग्छ। रेकर्ड गरिएका गीत र बनी बनाऊ ट्र्याकको चर्को आवाजमा बजाइने गीत र धुनहरू श्रुति मधुर हुनुको साटो कर्णकट्टु हुने गरेकाले मेला महोत्सवको रौनक नै हराएको 64 वर्षीय थापाको अनुभव छ।
पहिलाको र अहिलेको लोक दोहोरी लोकगीतहरूमा एकदमै फरक पाउँछु मैले, किनभने पहिलाको लोकडोहोरीहरू युवा युवती वृद्ध वृद्ध आमा बुवा सम्पूर्णले पैसा नतिर्ने गरेर एउटा मेला महोत्सवमा गाउने चलन थियो भने अहिले पैसा बिना केही सुन्न पाउँदैन, खुसीले हेर्न जान पाउँदैनन्, सुन्न जान पाउँदैनन्।
सवाल जवाफ र घोषपेज मात्र होइन, सद्भाव, आत्मीयता, नाता सम्बन्ध, प्रेम लगायत अनेकौं साइनो सम्बन्धका कथाले प्रत्यक्ष दोहोरी रमाइलो र सुनौ सुनौ लाग्ने हुन्छन्, जसमा कलाकारको कला र गला दुवै प्रत्यक्ष सुन्न पाइन्छ। तर हिजो आज रेकर्डेड गीत हावी हुँदा लोक दोहोरीको वास्तविक मूल्य र मर्म नै गाउँ गाउँबाट हराउने अवस्थामा पुगेको अग्रज लोकदोहोरी कलाकार कृष्ण पौडेल बताउनुहुन्छ।
हाम्रो चाहिँ यो लोकदोहोरी लोप हुँदै जानु, हराउँदै जानुको कारण मलाई पहिला पहिला जस्तो गाउँठाउँमा रोदी बस्ने चलनहरू लोप हुँदै जानु, र दोस्रो कुरो हाम्रो देशमा पनि विदेशी संस्कृतिहरू भित्रिनु, ऱ्यापहरू आदि इत्यादि यस्ता विदेशी चाहिने संस्कृतिहरू भित्रिनु प्रमुख चाहिने कारण हो।
म्याग्दीमा वर्षेनी वर्ष 100 बढी ठाउँमा विभिन्न मेला पर्व महोत्सव आयोजना हुने गरेका छन्, तर मेला महोत्सवमा स्थानीय लोकदोहोरी प्रतियोगिता विरलै मात्र आयोजना हुने गरेका छन्। राष्ट्रिय भनेर बोलाइने कलाकार आफ्ना पुरानै गीतका ट्र्याक लिएर आउने र उही गीत दोहोर्याएर जाने गर्नाले खास उल्लास नहुने सहभागीहरूको अनुभव छ। यस्ता मेला महोत्सवले मौलिक मनोरञ्जन प्रतिभाको पहिचान र प्रस्फोटनमा जोड दिनुपर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश सदस्य अमित विश्वकर्मा बताउनुहुन्छ।
हिजो अग्रजहरूले जसरी प्रत्यक्ष दोहोरीमा सहभागी हुँदै भाग लिँदै स्थानीयदेखि राष्ट्रिय स्तरसम्म पुग्नुभयो, तर पछिल्लो समयमा पछाडिका पिँढीहरूले म्युजिक ट्र्याकमा गीत गाउने तर प्रत्यक्ष दोहोरीतर्फ अथवा प्रत्यक्ष वाद्य वादनहरूमा सांस्कृतिक कार्यक्रम गर्ने गीत गाउने त्यो प्रचलन चाहिँ कमै भएको छ। यसलाई नयाँ पिँढीहरूले पनि अनुसरण गर्दै हिजो अग्रजहरूले देखाएको बाटोमा हिँड्दै अनुसरण प्रत्यक्ष दोहोरीमा अलिकति झुकाव राख्नुपर्ने सिक्नुपर्ने आवश्यकता छ।
लोक दोहोरीमा विशेष पहिचान बनाएको म्याग्दीले हराउँदै गएको परम्परागत लोक दोहोरीको लयलाई सही बाटोमा ल्याउनु पर्ने यो क्षेत्रमा लागेकाहरू बताउँछन्। यसका लागि मेला महोत्सव आयोजक र कलाकारले विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ। राकेश शर्मा, सीआईएन म्याग्दीकाली एफएम, बेनी म्याग्दी।
साझा खबरमा अब हेलो सीआईएन सजना तिमल सिन्हाबाट।
पाँचथरका भीम अधिकारीको जिज्ञासा छ, सरकारको राष्ट्रिय अभियानमा भिटामिन ए र जुकाको औषधि 5 वर्ष नागेका बालबालिकाले खान मिल्छ कि मिल्दैन? भीमजी, तपाईँको जिज्ञासा मेटाइदिनको लागि हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीला विक्रम थापालाई अनुरोध गरेका छौं।
जोखिम वर्ग अथवा रिक्स अथवा लक्षित वर्ग भावनाले हामीले 5 वर्ष मुनिकालाई चाहिँ खुवाऊ भनेर भनेका, हामीले यसरी विभिन्न चाहिँ जानकारी गराएको कुरा चाहिँ त्यो किनभने अब मैले अहिले फेरि भन्दाखेरि त्यो कन्फ्युजन हुन्छ नि फेरि अब यो चिजको, तर मुख्य चाहिँ लक्षित वर्ग त्यो हो। त्योभन्दा माथिका बच्चामा भिटामिन एको कमीको जुन त्यो ऊ चाहिँ त्यति धेरै देखेको छैन।
दार्चुलाबाट नवीन धामीले आफ्नो ह्याक भएको फेसबुक आईडी रिकभर हुन सक्छ कि सक्दैन भनेर सोध्नु भएको छ। नवीनजी, पछिल्ला केही समय यता फेसबुक ह्याक गर्ने क्रम बढ़ेको र यसलाई रिकभर गर्न निकै कठिन हुने गरेको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ, अनि सरकारको योजनामा कृषिमा जोड़ दिन अनुरोध गर्दै आनन्द अधिकारी भन्नुहुन्छ,
हाम्रो देश कृषि प्रधान देश, म गाउँमा बस्छु, खेतीयोग्य जमिनको संरक्षण गर्ने, बाह्रै महिना खेतीमा जमिन लगाउनु पर्ने सरकारको नीति कहिले आउँछ? अब धान रोपेपछि एकैचोटि अर्को साल पाँच महिना धान रोप्नको लागि मात्रै खेती गरिन्छ, र खेतीयोग्य जमिनहरूमा कृषिमा सिँचाइ भएन भनेर जानुपर्ने, गुनासो गर्दा सिँचाइ पनि नपाउने, एकपटक योजना खेतीयोग्य जमिनमा सिँचाइ योजना परेपछि निरन्तरता दिन चाहिन्छ, खेतीयोग्य जमिनमा चक्राबन्दी गरिनु पर्यो योजना आउने बेलामा, योजना बन्दाखेरि अलिकति विचार गरेर बनाइनु पर्यो, जनता के अरे राजनीतिकहरूलाई कमाइखाने भाडोको मात्रै मनलाग्दी गरेर बजेट विनियोजन गर्नु भएन, सम्बन्धित ठाउँमा योजना आवश्यक हो कि होइन भन्ने कुरा।
तपाईँ जुनसुकै बेला हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो प्रश्न, जिज्ञासा, गुनासा, समस्या अनि प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीलाई टिकाउने उपाय के होला?
4% केटाकेटीहरू आउँदैन विद्यालयमा भन्ने हो, त्यो 4% भने को हुन् भनेर भन्थ्यो, त्यसै थाहा हुन्छ नि त, त्यो घर छानेर गइदिए त कुरै सकियो नि, त्यसमा कसले के गर्ने भनेर भनेर त्यो हुन्थ्यो नि त, यो रितबाट बाहिर ननिस्किने बानीले गर्दाखेरि हो।
विद्यालय भर्ना भएका आधा जति विद्यार्थीले विद्यालय छोड्नुको कारण विद्यालय नै भएको शिक्षाविदको भनाई सहितको विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
नेपाल टेलिकमको सूचनाको संसार।
हैन, के सुनेको यस्तो ध्यान दिएर, दोहोरो बोलेको जस्तो नि देख्दिन।
3-2-1-0-0 क्या?
3-2-1-0-0 के हो त्यो भने बुझिन त।
ल सुन, एनटीसी प्रयोगकर्ताहरूले आफ्नो मोबाइल तथा ल्यान्डलाइनमा 3-2-1-0-0 डायल गरी समाचार, रेडियो कार्यक्रम, खेल र अन्य विषय बारे सन्देशहरू जुनसुकै बेला सुन्न सक्छन्।
ओहो, कस्तो सजिलो, समाचार सुन्न छुट्यो भनेर पिर लागेको थियो, अब त म पनि सुनिहाल्छु। कति रे? 3-2-1-0-0।
सूचनाको संचार यस सेवालाई विगत 4 वर्षदेखि निरन्तर प्रयोग गर्नु भएकोमा तपाईँलाई धन्यवाद। सेवालाई थप दिगो बनाउनका लागि हामीले वैशाख 1 गतेदेखि प्रति मिनट 14 पैसा चार्ज गर्नेछौ। अब वैशाख 1 गतेदेखि 1 रुपैयाँमा तपाईँले यो सेवा 7 मिनट सुन्न सक्नुहुनेछ।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले विद्यालय भर्ना अभियान चलिरहेको छ। हरेक वर्ष विभिन्न नाराका साथ भर्ना अभियान चल्ने भए पनि 2,13,000 बालबालिका विद्यालय बाहिर रहेको सरकारी तथ्याङ्क छ। अर्कोतर्फ भर्ना भएका मध्ये झण्डै आधा जति विद्यार्थीले बीचमै कक्षा छोड्ने गरेको अध्ययनले देखाएको छ। प्रभावकारी नदेखिने विद्यालय भर्ना अभियानको आवश्यकता किन? विद्यालयमा विद्यार्थी टिकाउने उपाय के होला? साथी राजन रुचालले शिक्षाविद डाक्टर विद्यानाथ कोइरालासँग कुराकानी गर्नुभएको छ।
कुन घरमा भर्ना नभएको केटाकेटी छन् वा कुन टोलमा छन् भनेर जाने हो कि यो झ्याली पिट्याउने हो? अहिले त झ्याली पिट्याउने तरिका छ, बाजा बजाउँदै यसो गर्दै 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 चाहिँ हिँडिरहेछन्, जरुरी हो।
स्थानीय सरकारहरूलाई थाहा हुन्छ कहाँ चाहिँ मेरा विद्यार्थीहरू छन्, अथवा कहाँका बालबालिकाले पढ्न पाएका छैनन्, कहाँका अभिभावकले विद्यालयमा आफ्ना छोराछोरीहरू, नानी बाबुहरू पठाइराखेका छैनन् भन्ने कुराको तथ्याङ्क उनीहरूसँग हुन्छ। उनीहरू किन रुचि राख्दैनन् त भर्ना गराउनको लागि?
ठिक भन्नुभयो, किनभने यो रमाइलो गर्ने बानी लागे हुनाले रमाइलो गरे मात्रै हो। त्यो त कतिसम्म थाहा हुन्छ भने पालिकालाई मात्रै होइन कि स्कुलमा पनि केटाकेटीलाई सोध्यो भने ती तुरुन्तै थाहा हुन्छ। त्यहीँ तिम्रोहरूको नजिकै को पढ्छ को पढ्दैन भन्यो भने बच्चाहरूले भन्छन्। त्यो ठुलो समस्या त हुँदै होइन क्या? त्यो भएपछि त्यो घरमा मात्रै गएर त्यसलाई कसरी मनाउने, कसरी फकाउने, अथवा उसले खोजेको के हो? त्यो चाहिँ नि आर्थिक कारणले हो कि, शैक्षिक कारणले हो कि, शिक्षकको व्यवहारले हो कि, वा चाहिँ नि बाबुआमाको अभिमुखीकरणले हो कि, वा केले हो भनेर खोजेर त्यसको आधारमा उत्तर गरेको भएदेखि बडो ठिक हुन्थ्यो। यो नचाहिँ नि रमाइलो डङ्का पिटाउने भन्छन् नि पहिले पहिलेको भाषामा, त्यो डङ्का पिटाउने काम त हो, तर यसले माखो मर्छ भन्ने मलाई पत्यार छैन।
विद्यालयमा भर्ना अभियान चलाउनु त्यो गलत पनि होइन, किनकि थाहा नपाउनेहरूलाई थाहा दिनुपर्छ भन्ने पनि होला। यही समयमा चाहिँ शैक्षिक सत्र सुरु भएकै बेलामा भर्ना गर्नुपर्छ भन्ने हो कि त्यो प्रणालीका हिसाबले जुनसुकै बेलामा पनि योग्यता पुगेको विद्यार्थी आउँछ भनेदेखि त स्कुलले भर्ना गर्न सक्छ होला, लिन सक्छ होला, त्यसरी पनि त गर्न सकिन्छ होला। हाम्रोमा चाहिँ किन यो वैशाखै लाग्नुपर्ने, शैक्षिक सत्र नै सुरु हुनुपर्ने, यस्तो चाहिँ किन भयो होला?
रितबाट बाहिर जान नचाहे हुनाले हो, किनभने यो रितको ढङ्ग जहाँ पनि देख्न सक्नुहुन्छ तपाईँ, त्यो रितको गहिराईमा पुगेर चाहिँ गर्ने चलन छैन। जस्तो उदाहरणको लागि भनौँ, हाम्रो मान्छेहरूले चाहिँ आसन ग्रहण भनेर के गर्छ, बसाएको मान्छेलाई उठाउँछ र अनि त्यसै गरी आसन ग्रहण भन्छ। अब आसन ग्रहण क्रम जारी रहनेछ भनेर त्यही भन्छ, त्यो लाग्या रितलाई नछोड्या मात्रै हो। नत्र म त यो काम पहिल्यै बन्द गर्नु पर्थ्यो भन्ने मान्छे हुँ, यो फोकटिया काम हो। मैले फोकटिया किन भने कुन घरको केटाकेटी, अब जम्मा 4% केटाकेटीहरू आउँदैन विद्यालयमा भन्ने हो, त्यो 4% भने को हुन् भनेर भन्थ्यो, त्यसै थाहा हुन्छ नि त। त्यो घर छानेर गइदिए त कुरै सकियो नि, त्यसमा कसले के गर्ने भनेर त्यो हुन्थ्यो नि त। यो रितबाट बाहिर ननिस्किने बानीले गर्दाखेरि हो।
अहिले स्थानीय सरकारहरूले चाहिँ किन चासो दिएनन् होला यो विद्यालयहरूमा बालबालिका पुर्याउनु पर्छ, अभिभावकलाई अलिकति यो विषयमा चाहिँ जानकारी दिनुपर्छ होइन, अथवा छुटेका विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउने दायित्व हाम्रो भन्ने कुरामा उनीहरूले किन हेक्का राखेनन् होला?
उनले के कुरा बुझे भनेदेखि नि, संविधानको अनुसूची 8 कि 9 भनेर भन्नेमा सरकार पनि टुङ्गोमा छैन, हामी पनि छैनौँ, त्यति बुझ्या त्यति हो। हिजो मात्रै म कल्याण श्रेष्ठ भन्ने पूर्व न्यायाधीश उहाँसँग चाहिँ नि कुराकानी गरेँ, के हो यो एकल अधिकार र साझा अधिकार भनेर भनेको छ, कुन चाहिँ नि एकल अधिकारले जित्छ कि साझाले जित्छ भनिदिनु पऱ्यो नि हजुरहरूले भने। मैले उहाँको साह्रै सजिलो जवाफ थियो, उहाँले के भन्नुभयो भनेदेखि, एकल भने पनि साझा भने पनि, साझाले काम गरेन भने एकलको कुरा गर्ने, एकलले काम गरेन भने साझा, दुइटै गर्यो भने सङ्घीय सरकारसँग बल पुर्याउने भन्छ। अब सङ्घको काम हो भने पालिकाले किन गर्छ? पालिकालाई यो तिम्रो काम हो, तिमीले गर्यो भने स्याबासी, नगर्यो भने तिमीलाई चाहिँ नि के भन्छ सजाय भनेर कसैले भनिदिएको छ र छैन नि, छैन भन्ने उदाहरण कहाँ देख्न सक्नुहुन्छ भने 2075 सालको शिक्षाको अनिवार्य तथा निशुल्क शिक्षा ऐन कार्यान्वयन नभएको त 5 वर्ष बित्यो त, 6 वर्ष लागिसक्यो, 6 वर्षमा कुनै मान्छेले सजाय पास हुनुभएको छ? छैन नि, त्यहाँ त लेख्या थियो त 85 वैशाखमा, यदि केटाकेटीहरूले 8 क्लास बराबरको योग्यता पुर्याएनन् भनेदेखि नागरिकता नपाउने, सुविधा नपाउने, जागिर नपाउने भनेर चाहिँ भन्ने लेखेकै थियो। त्यो लेखेको कुरा हुँदाहुँदै पनि कुनै पालिकाले गरेका छैन, अनि जिम्मा हो र
अनि फेरि त्यही पालिकाले शिक्षकको सरुवा गर्न पर्यो, अथवा चाहिँ कोही शिक्षकलाई अलिकति रिसिभी साँधेर टाढा पठाउनु पर्यो, कसैलाई नजिक तान्नु पर्यो, त्यो काम त फेरि गरेकै देखिन्छ।
होइन, त्यो त के भने नि तत्कालको निम्ति हुने कुराकानी चाहिँ के हो भने तत्काललाई हेरे उनीहरूले, दीर्घकालमा मेरो जिम्मेवारी यो हो भनेर भन्ने कसैले पढाएन कि, पढाइदिए भए त हुन्थ्यो नि त। अब त्यो त के हो भने शिक्षकलाई त्यो सरुवा गर्नुपर्ने त आवश्यकै भइसकेको छ, पढाउनु त आवश्यकता हो कि होइन थाहै छैन, त्यो स्थिति हो कि।
अब काम भएन त्यो अर्को पाटो भयो, तर विद्यार्थीहरू त फेरि पढ्नै पर्यो, बालबालिका त पढ्नै पर्यो, अभिभावकले पनि आफ्ना छोराछोरीलाई स्कुल लानै पर्यो। त्यसो भए पछाडि विद्यालय छनौटको कुरा गऱ्यौँ, मानिलिउँ कसैलाई निजी विद्यालयबाट आफ्ना छोराछोरी निकालेर सामुदायिकमा पढाउन मन छ, त्यस्तो अवस्थामा त्यो विद्यालय छनौट कसरी गर्ने अभिभावकले?
विद्यालय छनौट गर्नलाई चाहिँ आफ्नो क्षमता हो आधार मान्ने भनेर भनेको क्षमतालाई हो, क्षमतालाई आधार मान्ने भनेर मैले केलाई भने भनेदेखि बच्चाहरूको अब एउटा क्षमतामा कुराकानी होला, एउटा नजिकीको कुराकानी होला, अर्को चाहिँ नि के भने त्यसको विद्यालयको तागत पनि होला। केटाकेटी थोरै छन्, बाबुआमाले थोरै पाएका छन्, उनले खोजेको अनुसारको शिक्षा भएन भने के गर्छन्? टाढा लाँदैछन्। अहिले सहर बजारमा विद्यार्थी थुप्रिनु, गाउँमा चाहिँ भवन गतिलो हुनु र विद्यार्थी नहुनुको परिणति हो।
स्थानीय सरकारले चासो दिएनन् मानिलिउँ, अथवा अरू चासो दिनुपर्ने सरकारवालाहरूले पनि चासो दिएनन्, त्यसो भए तपाईँ र मेरो कुरा सुनिराखेको शिक्षकले चाहिँ बालबालिकाहरूलाई आऊ भर्ना गरिदिनु पर्यो भन्ने हिसाबले, अथवा अभिभावकलाई तपाईँको छोराछोरी पढाउन लिएर आउनुहोस् भर्ना गर्नुहोस् भन्ने हिसाबले के गर्नुपर्छ होला, के सुझाव छ तपाईँको?
मैले देख्ने चाहिँ 2-4 कुराहरू छन्। एउटा त के हो भने शिक्षकले विद्यार्थी आएपछि मात्रै पढाउँछु भन्ने जुन ढङ्ग छ त्यो पुरै भत्काइदिनुपर्छ, अति भयो। किनभने विद्यार्थी छैनन् त्यसैले आएनन्, विद्यार्थी छन् आउन सक्दैनन् त्यसो भए घर घर पढाउनुपर्छ, नभए भनेदेखि उसलाई चाहिँ सधैँ लाउन सकिँदैन, समय समयमा पढाउनुपर्छ, कुनै तरिका त गर्न सक्थ्यो नि त, त्यो त शिक्षकले सक्ने हो नि। त्यसो नभए त बाबुआमाले पठाएन भने त्यसो भए बाबुआमालाई पढाउनुपर्छ, जिम्मेवार भएको भए त्यो किसिमको गर्नुपर्थ्यो, मलाई लाग्छ त्यसरी गर्नुपर्छ भन्ने देख्छु मैले।
नेपालमा लगानी बढ़ाउन अर्थमन्त्रीले अमेरिकी व्यवसायीहरूसँग छलफल गर्नुभएको छ। गण्डकी प्रदेशसभाको बैठक बोलाएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। पाठ्यक्रम विकास केन्द्रले स्वीकृति बिना विदेशी पुस्तक अध्ययन गराउने विद्यालयलाई कार्यवाही गर्ने भएको छ। गोर्खा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ। भारतको लोकसभा निर्वाचनका कारण भारतसँग सीमा जोड़िएका सुदूरपश्चिम प्रदेशका सीमा नाका बन्द गरिएको छ। 32 लाख बालबालिकालाई भोलि र पर्सि भिटामिन ए क्याप्सूल खुवाउने कार्यक्रम छ र एसएसए प्रिमियर कप क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।